بسم اللہ الرحمن الرحیم. السلام علیکم. آج ہم آپ کی خدمت میں کتاب کرہ کرم کا تاج محل ریکارڈ کر رہے ہیں جس کی مصنفہ ہیں نمرا احمد. یہ کتاب آپ کی خدمت میں کرتبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے. مزید کتابوں کی ریکارڈنگ حاصل کرنے کے لیے آپ اس نمبر پر رابطہ کریں 03067878222 یا ہماری ویب سائٹ وزٹ کریں www.qurtaba.org. کچھ مصنفہ اور کتاب کے بارے میں. 9 ستمبر 1990 کو پیدا ہونے والی نمرا احمد جس نے اپنا پہلا ناول 16 سال کی عمر میں لکھا. اب تک 5 ناول تحریر کر چکی ہیں. کم عمری اور نا تجربہ کاری کے باوجود اس کی طرز تحریر سے اندازہ لگانا مشکل ہے کہ یہ کامیاب ناول کسی نوعمر نے لکھے. پہلا ناول مقبول عام قرار پایا تو دوسرا بیسٹ سیلر. تیسرے ناول کی اشاعت کے ساتھ ہی وہ ادبی اور صحافتی حلقوں میں بھی مقبول ہو گئی کیونکہ اس کے ناول کی کامیابی میں اچھوتے پلاٹ اور موضوعات، کرداروں کی رنگا رنگی، پختہ طرز تحریر، انسانی فطرت کا گہرا مشاہدہ اور کہانیوں کے انوکھے موڑ اپنا پورا کردار ادا کرتے ہیں. ادب کے علاوہ حالات حاضرہ پر بھی اس کی گہری نظر ہے. تیسرا ناول پہاڑی کا قیدی اوریا مقبول جان کے افتخار محمد چوہدری کے بارے میں لکھے آرٹیکل سے متاثر ہو کر لکھا گیا ہے جسے پڑھ کر کم عمری میں طرز تحریر کی اتنی عمدہ بند اور پختگی پر رشک آتا ہے. کرہ کرم کا تاج محل کا موضوع جس پر قسمت آزمائی کی ہمت آج سے قبل اردو کے بہت کم مصنفین کو ہوتی تھی کوہ پیمائی تھا. یہ موضوع نمرا نے ایک چیلنج سمجھ کر قبول کیا اور کہانی میں حقیقت کا رنگ بھرنے کے لیے اس موضوع پر تفصیلی کی. بنیادی معلومات اور کاوشوں کے بعد کرہ کرم کا تاج محل کو لوگوں میں پسندیدہ کی سند ملی کیونکہ اس میں وہ ارقریزی نظر آ رہی تھی جو کسی چوٹی کو سر کرنے کے بعد نظر آتی ہے. پہلا حصہ صفحہ نمبر 1. میں ادارہ خواتین ڈائجسٹ اور اپنی ایڈیٹر امت الصبور کی شکر گزار ہوں جنہوں نے مسلسل 4 ماہ سے اسے شعاع میں جگہ دی اور اپنے قیمتی مشوروں سے میری رہنمائی کی. اسے لکھتے ہوئے مجھے گمان بھی نہ تھا کہ ایک روز یہ میرے ناول کی صورت میں آپ کے ہاتھوں میں ہوگا جس کے لیے میں اپنے پبلشر کی مشکور و ممنون ہوں. کرہ کرم کا تاج محل میرے تحریری سفر کی سب سے یادگار تخلیق ہے. اسے میں نے توماس ہومر کے ریسکیو آپریشن سے متاثر ہو کر لکھا تھا. میں اپنی اس تحریر کو ان تمام کوہ پیماؤں کے نام کرتی ہوں جو پہاڑوں میں کھو جاتے ہیں. دعاؤں میں یاد رکھیے گا. جزاک اللہ خیر. السلام علیکم. نمرا احمد. ابتدا سے پہلے ایک پبلشر کی سب سے بڑی خوبی اس کی انٹیوشن ہے جس کی بدولت اسے اپنی کوشش پر مکمل اعتماد ہونا چاہیے کہ جو کچھ وہ چھاپنے جا رہا ہے اسے عوام میں مقبولیت کی سند ملے گی. بحیثیت ایک عام قاری کرہ کرم کا تاج محل پڑھتے ہوئے یہ احساس ہمیشہ قوی رہا کہ بہت جلد یہ ناول بڑے ناولوں کی صف میں شامل ہوگا. یہاں مجھے ایک عام امریکی نوجوان ڈیوڈ ویلز یاد آ رہا ہے جس نے ارادہ کیا کہ ایک ماہانہ ڈائجسٹ نکالا جائے. اس نے ابتدائی تخمینے کے طور پر باپ سے $300 مانگے مگر باپ نے انکار کر دیا تو بھائی نے کچھ رقم ادھار دی اور جنوری 1920 میں اس نے نمونے کی کچھ کاپیاں چھاپی. ڈائجسٹ تو چھپ گیا لیکن مرحلہ اس کی فروخت کا تھا کہ کس تدبیر سے اسے عوام الناس تک پہنچایا جائے. اس نے بہت سے طباعتی اداروں کو ڈائجسٹ کی ڈمی بھیجی، لیکن پیشتر نے تعاون سے انکار کر دیا۔ ان کے مطابق ڈائجسٹ انتہائی سنجیدہ نوعیت کا ہے جو کہ مارکیٹ میں اپنی جگہ بنانے میں ناکام رہے گا۔ ڈیوڈ نے بالکل ہمت نہ ہاری اور اپنے قارئین تک براہ راست پہنچنے کے لیے جتن تیز کر دیے۔ بہت سوچنے کے بعد اسے ایک ترکیب سوجی۔ اس نے تمام اخبارات میں ایک اشتہار شائع کیا جو کہ اس کے ڈائجسٹ کی منی بیگ گارنٹی تھا۔ دا سبسکرپشن کڈ بی کینسلڈ اینڈ آل منی ریفنڈیڈ اف دا ریڈر واز ناٹ سیٹسفائڈ۔ اس پیشکش کے نتیجے میں ڈیوڈ کے پاس خریداری کی فرمائش اور آرڈر آنا شروع ہو گئے۔ پہلے ہی مرحلے میں اس نے اتنی رقم حاصل کر لی جس سے 2 ماہ کا شمارہ بآسانی چھاپا جا سکے۔ اس کا منصوبہ کامیاب رہا۔ کسی ایک شخص نے بھی اپنی خریداری ختم نہیں کی اور نہ ہی کسی نے رقم کی واپسی کا مطالبہ کیا۔ اس نے عام خریداروں تک پہنچنے کی کوشش تیز کر دی۔ فروری 1922 میں اس کا ڈائجسٹ 5,000 کی تعداد میں شائع ہوا۔ اس کے بعد برابر بڑھتا رہا۔ آج ریڈرز ڈائجسٹ دنیا کا سب سے زیادہ پڑھا جانے والا ڈائجسٹ ہے۔ اس نے اپنی ایک ترکیب سے اس ڈائجسٹ کو کامیابی کی بلندیوں سے آشنا کیا، مگر ایسا دوسری ترکیب کی کامیابی سے مشروط تھا۔ یعنی اگر ڈائجسٹ معیاری نہ ہوتا تو کیا عام قارئین اسے پذیرائی دیتے؟ یہی ڈیوڈ جیسے عام آدمی کی کامیابی تھی کہ اس نے معیار کو ملحوظ خاطر رکھا۔ کہانی کا خلاصہ یہ ہے کہ ایک بڑی کامیابی پر کسی کی اجارہ داری نہیں، ہر آدمی بڑی کامیابی تک پہنچ سکتا ہے۔ وہ شخص جو ماؤنٹ ایوریسٹ کو فتح کرنا چاہتا ہو، وہ کبھی جوتوں کی قیمت کی گنتی نہیں کرتا۔ ڈیوڈ ویلز کی طرح میری بھی طباعتی میدان میں یہ پہلی کوشش، لیکن اس کوشش میں معیار کو ملحوظ خاطر رکھنے کی کوشش کے ساتھ ساتھ نئے نئے تجربات بھی کیے ہیں جو کہ امید ہے قارئین کو پسند آئیں گے۔ سیاق و سباق میں حتی الامکان کوشش کی گئی ہے کہ انگریزی الفاظ کے ساتھ ان کا ترجمہ دیا جائے تاکہ اردو کا قاری انگریزی الفاظ کی بھرمار سے بور نہ ہو جائے اور اکتا کر ناول ایک طرف نہ رکھ دے۔ نمرا کی اگلی کاوشیں بہت جلد حرف تازہ پبلشرز کے ذریعے آپ کے ہاتھوں میں ہوں گی۔ اس ناول کی تکمیل میں میں بہت سے لوگوں کا شکر گزار ہوں جن کا ذکر نہ کرنا ناانصافی ہوگی، جن میں نجمان کا ذکر کروں گا جس نے ناول کی پروف ریڈنگ پر بہت محنت کی۔ ناول کے خوبصورت ٹائٹل کے لیے میں ڈیزائنرز کا شکر گزار ہوں۔ انر ٹائٹل کی تصویر جس کے ذریعے اس ناول کی تھیم سفر کی بہت خوبصورت عکاسی ہوتی ہے کے لیے میں شکر گزار ہوں محترم عبد الرزاق ونسی اور مزمل حسین کا، جن کی اس خوبصورت مشترکہ محنت کی داد دینا بہت ضروری ہے۔ میں اپنی اس پہلی کوشش میں کہاں تک کامیاب ہوں، آپ سب کی آرا کا شدت سے انتظار رہے گا۔ اور خاص طور پر ایک نام میرے کمپوزر ذوالفقار کا ہے جس کی محنت کا میں تہ دل سے شکر گزار ہوں۔ دعاؤں میں یاد رکھیے گا پبلشر۔ پیش لفظ: راکا پوشی کی چوٹی ہنزہ، جانے والے سیاحوں کو ہمیشہ آگرہ کے تاج محل کی سی سفید اور حسین لگتی ہے۔ اسے بہت سے لوگ قراکرم کا تاج محل کہتے ہیں، مگر میرے نزدیک پربتوں کی یہ دیوی جس کی صدیوں پرانی باسی برف میں بہت سی داستانیں دفن ہیں، شاہجہاں کے تاج محل سے زیادہ خوبصورت اور پرفسوں ہے۔ قراکرم کا تاج محل بھی ایک ایسی ہی ایک داستان ہے، رشتوں، محبتوں، خوابوں اور پہاڑوں کی داستان۔ اس میں ذکر ہے بہت سے کرداروں، بہت سی محبتوں اور بہت سی وادیوں کا۔ اشوک کے دریا کنارے گیت گاتی اداس چڑیا اور سواد کی بارشوں کا، وائٹ پیلس کی سیڑھیوں کے ساتھ نصب پنجرے میں مقید موروں کے اس جوڑے کا جو ایک ترک سیاح کی راہ تکتا تھا، مارگلا کی پہاڑیوں پہ اترے بادلوں اور راکا پوشی کے قدموں میں جمتے پگھلتے برفانی نالے کا، یہ ہمالیہ کے عظیم پروتوں اور برف کے سمندروں کی کہانی ہے۔ یہ اس کوہ پیما کی کہانی ہے جو دنیا کا سب سے حسین پہاڑ سر کرنے آیا تھا۔ یہ اس پری کی کہانی ہے جس نے عشق میں برف کا صحرا پار کیا تھا، اور یہ ان دوستوں کی کہانی ہے جو چوٹیوں سے لوٹ کر نہیں آتے۔ انتصاب، شفیق چچا کے نام۔ چچا، آپ ہمیں بہت یاد آتے ہیں۔ پہاڑوں میں اتنی قوت ہوتی ہے کہ وہ ہمیں اپنی راجدھانی میں کھینچ لائیں، جہاں ہمارے وہ دوست ابد تک کے لیے ہوتے ہیں جن کی روحیں کبھی ان بلندیوں تک جانے کے لیے مچلا کرتی تھیں۔ ان کوہ پیماؤں کو مت بھلانا جو چوٹیوں سے لوٹ کر نہیں آتے۔ اناتولی باکریف۔ نوائے وقت، منگل، 16 اگست 2005۔ راکا پوشی پر گلیشیئر پھٹنے سے کوہ پیما لڑکی گر کر ہلاک۔ ہنزا، اے ایف پی، راکا پوشی سر کرنے والی ٹیم کی ایک لڑکی گلیشیئر پھٹنے سے کئی فٹ گہرے شگاف میں گر کر ہلاک ہو گئی۔ غیر ملکی خبر رساں ایجنسی کے مطابق، گزشتہ روز صبح 3 سے 4 بجے کے درمیان پاک ترک برٹش ایکسپیڈیشن کی ایک کوہ پیما چڑھائی کے دوران برف پھٹنے سے ظاہر ہونے والی پہاڑوں کی درز یعنی کریویس میں گر گئی۔ ایکسپیڈیشن ٹیم نے لڑکی کی فوری ہلاکت کی تصدیق کر دی ہے، مزید تفصیلات معلوم نہیں ہو سکیں۔ صفحہ نمبر 13۔ پہلی چوٹی، صفحہ نمبر 14۔ بدھ، 20 جولائی 2005، ایک ماہ قبل۔ سفید گیٹ عبور کر کے اس نے چند لمحے رک کر ارد گرد کا جائزہ لیا۔ گیٹ سے آگے سفید پتھروں سے بنا خوبصورت اور طویل ڈرائیو وے تھا، اور دائیں طرف کھلا سا لان جس کے دہانے پر بنے جدید طرز کے برآمدے میں بچھی 4 کرسیوں میں سے ایک پر نشا بیٹھی تھی۔ اس کے ہاتھ میں صبح کا اخبار تھا جو وہ عادتاً شام کے وقت ہی پڑھا کرتی تھی۔ نشا کو سامنے پا کر وہ تیز تیز قدموں سے چلتی ڈرائیو وے عبور کر کے برآمدے تک آئی۔ اس سے پہلے کہ نشا اس کے استقبال کے لیے اٹھتی، وہ ایک ہاتھ کمر پر رکھے ناک اور آئی برو چڑھا کر پوچھنے لگی، یہ لڑکا کون تھا؟ کون سا لڑکا؟ اس نے اخبار تہ کر کے میز پر رکھ دیا۔ اس کے لہجے میں حیرت تھی، وہی جو باہر کھڑا تھا۔ باہر کھڑا تھا؟ نشا حیران سی کھڑی ہو گئی۔ ایک نظر اس نے پریشے کے چہرے کے بگڑے زاویے اور کھڑے ہونے کا تھانے دارانہ انداز دیکھا۔ کس کی بات کر رہی ہو؟ وہی جو باہر حسیب کے ساتھ کھڑا تھا۔ وہ حسیب کا دوست ہے، ملنے آیا تھا اور اب تو واپس جا رہا تھا۔ کیوں، خیریت؟ خیریت؟ مجھے دیکھ کر اس بدتمیز لڑکے نے سیٹی بجائی، شرم تو آتی نہیں ہے آج کل کے لڑکوں کو۔ آنے دو حسیب کو، ابھی پوچھتی ہوں کہ کس قسم کے واہیات لوگوں سے دوستی ہے اس کی۔ کم آن پری، نشا نے واپسی کرسی پر بیٹھتے ہوئے اپنی مسکراہٹ دبائی اور ایک نظر اسے دیکھا۔ سادہ گلابی شلوار قمیص میں ملبوس اپنے سیدھے اور بے حد سیاہ بالوں کو اونچی پونی ٹیل میں مقید کیے، پاؤں میں سفید اور ہلکے گلابی رنگ کے جاگرز پہنے، وہ بہت خفگی سے نشا کو دیکھ رہی تھی۔ بھائی، سیٹی بجا دی تو کیا ہوا؟ بچہ ہے۔ ہاں، 6 فٹ کا بچہ ہے۔ بھائی، حسیب کا کلاس فیلو ہے، یعنی ہوگا کوئی 17-18 سال کا، مطلب عمر میں ہم سے کم از کم بھی 8 سال چھوٹا، تو بچہ ہی ہوا نا۔ وہ اپنی کزن کی بنسبت ہمیشہ زیادہ لاپرواہ رہی تھی۔ اور یہ تمہارے ہاتھ میں کیا ہے؟ لو، مری کیوں جا رہی ہو؟ تمہارے لیے ہی ہے، بیف چلی بنایا تھا، سوچا کچھ تمہیں بھی دے دوں۔ اس نے ڈونگا نشا کو تھمایا تھا، اس کا موڈ سخت خراب تھا۔ واو، ممی کو بیف چلی بہت پسند ہے۔ نشا کا اس کے موڈ کو خاطر میں لانے کا کوئی ارادہ نہیں تھا۔ ہاں تو ممی کے لیے ہی لائی ہوں، کون سا تمہارے لیے بنایا ہے؟ نشا آپی، دراصل پری آپا ہمیں بیمار کر کے اپنی ڈاکٹری چمکانا چاہتی ہیں۔ اپنے دوست کو رخصت کر کے حسیب بھی ادھر آ گیا تھا۔ तुम्हारे लिए नहीं है, मुंह धो रखो।
शेरों के मुंह धुले होते हैं आपा?
हाँ याद आया, तुम्हें तो मामू और मुमानी चिड़ियाघर से लाए थे ना।
कम ऑन
वो हंसने लगा। वैसे अभी किस लोफर लफंगे की बात हो रही थी?
वही जिसके साथ तुम बाहर गेट पर खड़े कह कह लगा रहे थे।
वो बदतमीज लड़का मुझे देखकर सीटी बजा रहा था।
कैसे लड़कों से दोस्ती है तुम्हारी?
अरे
वो मेरा दोस्त है, बड़े बाप का बेटा है, और वो आपको देखकर सीटी नहीं बजा रहा था,
वो तो बस उसकी आदत है।
नेवर माइंड,
वो थोड़ा सा स्पॉइल्ड चाइल्ड है।
अपने दोस्त का दिफा करने के साथ साथ हसीब झुककर मैं इस पर पड़े डोंगे में से बीफ के चटपटे फिंगर लिप्स उठा उठाकर खा रहा था।
और संभल कर आपा,
उसका बाप सदर पाकिस्तान का दोस्त है।
जवाब में परिशे बड़बड़ा कर रह गई, फिर जाने के लिए उठ खड़ी हुई।
किधर जा रही हो?
मम्मी को सलाम तो कर लो, 50 गज के फासले पर मेरा घर है, फिर आ जाऊंगी, अभी तो मुझे जाना है।
भाई ब्रेकिंग न्यूज तो सुनती जाओ।
हसीब और उसके चार दोस्त राका पोशी बीफ कैंप का ट्रैक कर रहे हैं।
तो करते रहे। अपने तई निशाने परिशे को चौंका देने वाली खबर सुनाई थी, मगर उसने लापरवाही से कंधे झुका दिए।
परी आपा ये जाहिर करने की कोशिश कर रही हैं कि ये जैलिस नहीं हो रही हैं।
हसीब इसका अंदाज देखकर शरारत से मुस्कुराया।
मैं हो भी नहीं रही, वो खट से कहकर गेट की तरफ तेज कदमों से बढ़ गई।
सुनो तो, तुम्हारे कपड़े आए पड़े हैं टेलर से, वो तो लेती जाओ।
निशा भागती हुई उसके पीछे आई थी।
तुम रात को दे जाना, अभी मैं जल्दी में हूँ।
वो गेट के हैंडल पर हाथ रखे एक लम्हे को मुड़ी थी।
क्यों, क्या जल्दी है?
वो गेट पर रखा हाथ उसका एकदम ढीला पड़ गया, कदरे हिचकिचाई।
वो अभी फुप्पो और निदा आपा आई हुई है ना?
अब की बार निशा का मूड खराब हुआ था।
क्या मतलब?
उनको अपने घर चैन नहीं है?
हर दूसरी शाम तो वो तुम्हारी तरफ होती हैं, और वो निदा आपा के शैतान बच्चे,
इतना शैतान भी कोई होगा?
जाओ जल्दी घर जाओ, वो दर्जन भर चीजें तो तोड़ चुके होंगे।
थोड़ी देर पहले के तासुरात परिशे के चेहरे से गायब हो चुके थे और वो बेबसी से लप चबा कर रह गई।
वैसे रात का खाना भी यकीनन वो तुम्हारी तरफ ही खाएंगी ना?
सैफ भाई भी रात को ही आएंगे और यकीनन खाना खाकर ही जाएंगे।
हद होती है रोज रोज किसी के घर खाने की।
लेकिन पुप्पो, और माजरत के साथ, सैफ भाई की वही मिसाल है कि नियत सैर ना हो तो?
चलो कुछ नहीं होता,
पापा की अकलौती बहन है, इनके आने से पापा ही खुश हो जाते हैं। मुझे तुम्हारी बिल्कुल समझ नहीं आती।
डॉक्टर परिशे जहांजेब, तुम इतनी कमजोर और जज्बाती किस्म की दलीलें क्यों देती हो?
इतनी अच्छी तरह जानती हो सैफ भाई को, फिर भी तुमने उनसे मंगनी से इनकार नहीं किया?
सैफ से मंगनी के इन 3 वर्षों में निशा ने कोई 30,000 दफा ये बात कही थी।
ये पापा की ख्वाहिश थी निशा, अब इस बात को बार बार दोहराने से क्या हासिल?
और फिर मैं इनकार किसके लिए करती?
जवाबन निशा चुप रही तो वो गेट खोलकर बाहर निकल आई।
उसके लिए कर देती इनकार,
पीछे से बहुत आहिस्ता से निशा ने कहा था। उसके कदम एक लम्हे को जंजीर हुए थे।
तुम्हें वो अहमकाना बात अभी तक याद है निशा?
वो उदासी से मुस्कुराई और सर झटकते हुए अपने बंगले के गेट की जानिब बढ़ गई।
सफा नंबर 17।
और लाउंज में दाखिल हुई तो पुप्पो और निदा आपा एक ही सोफे पर बैठी सर जोड़े सरगोशी के अंदाज में कोई बात कर रही थी। उसे देखकर फौरन सीधी हो गईं।
तुम किधर गई थी?
निदा आपा और पुप्पो ने उसे जाते नहीं देखा था, क्योंकि वो किचन के पिछले दरवाजे से बाहर गई थी।
वो निशा की तरफ गई थी,
उसके कुछ बर्तन रहते थे, उसने ये बताने से गुरेज किया कि बर्तनों में बीफ चिल्ली भी था।
सुनो परी, ये ज्यादा मेल जोल ना रखा करो उन लोगों से, खास तौर पे।
बुरा मत मानना, मगर तुम्हारे मामू की लड़की बड़ी चलत्तर है, माँ भी ऐसी ही है उसकी, देखने में उनसे मासूम कोई नहीं लगता और अंदर से पूरी हैं ये।
और वो निशा तो जब भी मुलाकात हो सीधे मुंह बात ही नहीं करती।
निशा और मुमानी जान के बारे में वो इस कसम की बातें कभी ना सुनती अगर वो इसके ससुराल वाले ना होते।
जी मैं जरा चाय ले आऊं।
وہ آہستگی سے کہہ کر کچن میں چلی آئی۔ وحید ٹرالی سیٹ کر رہا تھا، وہ ٹرالی کو دیکھتی رہی۔ اس کے ذہن میں خیالات کا ہجوم تھا۔ صفحہ نمبر 18۔ وہ جانتی تھی پھپھو نشا اور اس کے ماموں موانی کے متعلق ایسی باتیں کیوں کرتی تھیں۔ انہیں ڈر تھا کہ کہیں ماموں اور مومانی جہاں زید صاحب پر دباؤ ڈال کر سیف اور پریشے کی منگنی ختم نہ کرا دیں۔ پریشے کے خیال میں یہ ناممکن تھا، کیونکہ اول تو ماموں اور مومانی اس کے کسی معاملے میں دخل نہیں دیتے تھے، اور اگر دیتے بھی تو صرف اور صرف پریشے کے کہنے پر۔ اس کی مرضی کے خلاف وہ کبھی بھی جہاں زید صاحب سے کوئی بات نہ کرتے، اور اس معاملے میں بولنے کا حق اگر اس نے ماموں مومانی کو دینا ہوتا تو 3 برس پہلے ہی دے چکی ہوتی۔ پھپھو کو نشا لوگوں سے دوسرا خوف یہ تھا کہ کہیں نشا پریشے کو ان کے خلاف بھڑکا نہ دے، کیونکہ نشا اور مومانی خاصی ساوگو واقع ہوئی تھی، بقول پھپھو کے منہ پھٹ، بد لحاظ اور بدتمیز۔ حالانکہ پریشے کا خیال تھا کہ جتنی سویٹ اور کیئرنگ مومانی تھی اور جس طرح اس کی ماما کی وفات کے بعد انہوں نے اس کا خیال رکھا تھا، کوئی سگی خالہ بھی نہ رکھ سکتی۔ باجی یہ لے جائیں، وحید کی شرمیلی سی آواز اس کو خیالات کے بھمر سے باہر نکال لائی۔ اس نے قدرے چونک کر اسے دیکھا اور پھر سر جھٹک کر ٹرالی تھام لی۔ صفحہ نمبر 19۔ اے ہے پری بیٹا، یہ کیا لڑکوں کی طرح جاگرز پہنے پھرتی ہو؟ کوئی سینڈل یا ہیل والی جوتی پہنا کرو۔ چائے کے ساتھ موجود دیگر لوازمات اپنی پلیٹ میں بھرتے ہوئے پھپھو نے ہر بار کی طرح اس کے جاگرز پر اعتراض کیا۔ اور کیا، وہ پرپل والی سینڈل ہی پہن لیتی جو تمہیں سیف بھائی نے لے کر دی تھی، ندا آپا اپنے بچوں کو کیک کھلاتے ہوئے بولی۔ وہ انہیں کیا بتاتی کہ سیف کی پسند اس سے بہت مختلف تھی۔ وہ شوخ رنگ اور ظاہری چمک دمک کو دیکھتا تھا، جبکہ وہ سافٹ کلرز اور کوالٹی کو ترجیح دیتی تھی۔ جی بہتر، وہ سر جھکاتے ہوئے ان کے سامنے بیٹھ گئی۔ اسے علم تھا کہ وہ دونوں جب تک بیٹھی رہیں گی ان کے اعتراضات ختم نہیں ہوں گے۔ 8 بجے تک جہان زیب صاحب بھی آ گئے۔ وہ ہمیشہ کی طرح ان لوگوں کو دیکھ کر بہت خوش ہوئے۔ روشان اور سنی کو خوب پیار کیا کہ ان کی زندگی میں ساری رونق انہی لوگوں سے تھی۔ ان کے سامنے ان کی ٹون بدل جایا کرتی تھی۔ پری، وحید کو کہہ کر اچھا سا کھانا بنوانا، کڑھائی، بریانی، کچھ اور بھی ایڈ کر لینا، انہوں نے آہستہ سے پریشے کو ہدایت دی۔ اس کا دل چاہا کہ کہہ دے، پاپا یہ لوگ روز تو یہاں کھانا کھاتے ہیں، پھر ہر روز کا اہتمام کیوں؟ مگر وہ جانتی تھی پاپا ان لوگوں کو کتنا عزیز رکھتے ہیں، سو وہ انہیں باتیں کرتا چھوڑ کر خود کچن میں آ گئی۔ پھپھو کی فیملی ہر دوسری شام یہیں ہوتی تھی، اور اسے کبھی بھی اتنی کوفت نہیں ہوئی تھی جتنی آج رہی تھی۔ شاید اس لیے کہ آج نیشا نے اسے برسوں پرانی ایک بھولی بسری بات یاد دلا دی تھی۔ پرانی یادیں، ٹوٹے خواب، بکھرے سپنے ہر انسان کو تھکا دیتے ہیں۔ اس پر بھی عجیب سی تھکن اور بیزاری طاری ہو رہی تھی۔ ماما میں یہ کھا لوں؟ 9 سالہ روشان نے فریج کا دروازہ کھول کر پینٹ بٹر کا جار نکال کر دور سے ماں کو آواز دی۔ ہاں کھا لو بیٹا، تمہارے نانا کا گھر ہے، ندا آپا نے لاپرواہی سے کہا، اور وہ جس نے ملیشین چکن بنانے کے لیے اتنا بڑا جار منگوایا تھا بے بسی سے مٹھیاں بھیج کر رہ گئی۔ وہ روشان اور سنی کو ٹوک بھی نہیں سکتی تھی۔ سنی پورے گھر میں دوڑتا پھر رہا تھا، اسے کوفت ہو رہی تھی مگر وہ خاموش رہی۔ پھر چند منٹ بعد جب وہ چاولوں کو دم دے رہی تھی، اسے بلی کی وحشیانہ میاؤں میاؤں کی آواز آئی۔ یا اللہ، اس نے گھبرا کر کفگیر میز پر رکھا اور بھاگتی ہوئی کچن سے باہر نکلی۔ باہر زمین پر اس کی پالتو بلی کو روشان نے پکڑ رکھا تھا، جبکہ سنی اس کی دم کو ماچس کی تیلی سے آگ لگا رہا تھا۔ بلی تڑپتی ہوئی چیخ رہی تھی، ہٹو تم دونوں! اس نے زور سے سنی کے ماچس والے ہاتھ پر تھپڑ مارا۔ بلی کو روشان سے کھینچا اور ماچس کی ڈبی اٹھا کر اپنے قبضے میں کر لی۔ یہ کیا کر رہے ہو تم لوگ؟ آپ کو کیا مسئلہ ہے؟ جو بھی کر رہے تھے ہماری مرضی، ہمارے نانا کا گھر ہے، آپ کون ہوتی ہیں پوچھنے والی؟ سنی کو تھپڑ لگا تھا جس کا جواب اس نے بے حد بدتمیزی سے دیا تھا۔ صفحہ نمبر 20۔ پورے دن کی کوفت، بیزاری، نشا کی آخری بات، پھپھو اور ندا آپا کے طنز اور تانے، ان دونوں کی بدتمیزیاں، उसने ये सब कुछ बर्दाश्त कर लिया था, मगर सनी की बदतमीजी पर उसकी बर्दाश्त जवाब दे गई थी। उसने रख कर दो थप्पड़ सनी और दो रोशान को लगाए। दफा हो जाओ इधर से तुम दोनों। दर्द से चिल्लाती रोती बिल्ली को अपने आगोश में सहलाते हुए उसने गुस्से से कहा और वापस किचन में आ गई। वो दोनों हलक फाड़ कर रोते हुए निदापा के पास चले गए। एंड उसी वक्त सैफ भी आ गया। वो ऑफिस से सीधा इधर ही आया था और उसका कोट उसके हाथ में था। घर इसलिए नहीं गया था कि उसे इल्म था घर में खाना नहीं बना होगा। क्या हुआ है, किसने मारा है? निदापा ने उन दोनों को रोते देखकर आसमान सर पर उठा लिया। वो तमाम ड्रामे की आवाजें किचन में बाखूबी सुन सकती थी। उसकी कोफ्त में इजाफा हो रहा था। परी आपा ने मारा है, बाल भी खींचे हैं और मुंह पर थप्पड़ भी मारा है, रूशान चिल्लाते हुए बता रहा था। वो तेजी से किचन से निकली। बिल्ली उसकी आगोश से छलांग लगा कर कूदी और भागती हुई किचन से बाहर चली गई। वो इंसानों से बहुत डर गई थी। हाय अल्लाह परी, तुमने मेरे मासूम बच्चों को क्यों पीट डाला? मामू, मैंने तो कभी इनको जोर से झिड़का तक नहीं है, निदापा उसको देखते ही ऊंची आवाज में रोने लगी। हाय मेरे मासूम बच्चे, हाय मेरे मासूम बच्चे। ये दोनों उस बिल्ली को आग लगाकर मार रहे थे। मैंने रोका तो सनी ने मुझसे बदतमीजी की, मैंने सिर्फ थप्पड़ मारा था, बाल नहीं नोचे थे। किसी मुजरिम की तरह खड़ी वो सफाइयां दे रही थी। लो, इतने छोटे बच्चे बिल्ली को आग लगा सकते हैं? उन्हें तो माचिस भी जलाने नहीं आती, फूफो चमक कर बोली थी। मैं झूठ नहीं बोल रही फूफो, ये दोनों इस बिल्ली को अजियत दे रहे थे। तुम्हें अपने भांजों से ज्यादा किसी जानवर से प्यार है? ये बच्चे हैं, कुछ कर भी दिया तो आराम से भी टोका जा सकता है परी, अबके सैफ बोला था। सैफ उसकी हिमायत तो किया करता, उसने तो उसका यकीन तक नहीं किया था। उसने रोशान और सनी के बाल नहीं नोचे थे। अच्छा परी, अब सॉरी कर लो इन दोनों से। ये पापा थे, उसने बेहद शाह की नजरों से उन्हें देखा। किसी को भी उसकी बात का यकीन ना था। पापा, मैं बड़ी हूँ, मैंने कुछ कह भी दिया तो आप सब लोग इस तरह क्यों रिएक्ट कर रहे हैं? परी, तुम बच्चों से और निदापा से सॉरी करो, देखो आपा अभी तक रो रही हैं। सैफ ने बहुत संजीदगी और खुफगी से उसे मुखातिब किया। उसका दिल चाहा वो वहीं जमीन पर बैठकर रोना शुरू कर दे, मगर उसे जब्त करना था, खुद को कमजोर साबित नहीं करना था। मेरी कोई गलती नहीं, फिर भी निदापा सॉरी। निदापा ने मुंह फेर लिया। ये इस बात का इशारा था कि वो अभी तक खफा थी। मैं खाना लगवाती हूँ, वो कहकर वहां से चली आई। वहीद को खाना लगाने का कहा और खुद किचन में बैठी रही। जब तक वो लोग चले न गए वो बाहर नहीं निकली। उसे अपनी बेइज्जती पर शिकवा उन लोगों से नहीं, पापा से था। पता नहीं फूफो ने पापा को क्या घोल कर पिला दिया था कि वो कभी उनके खिलाफ कुछ सोच भी नहीं सकते थे। क्या मैं अपनी पूरी जिंदगी इन लोगों के दरमियान गुजार सकती हूँ? ये कितना कठिन हो गया है। ये तकलीफ देह ख्याल उसके जहन में चकरा रहा था। किधर गुम हो? निशा ने किचन के दरवाजे में से सर निकाल कर झांका तो वो चौंकी, फिर जबरदस्ती मुस्कुरा दी। मैं तो यही हूँ, तुम कहो। मेरे कपड़े लाई हो? हाँ, तुम्हारे कमरे में रख दिए हैं, मेहमान चले गए तुम्हारे? उसने इधर उधर देखा, परिशे खड़ी हो गई। हाँ चले गए, आओ बाहर बैठते हैं। निशा को देखकर उसका डिप्रेशन कदरे कम हुआ था। वो दोनों उन कपड़ों के मुतालिक बातें करती लाउंज में आईं, तो जहाँ जेब साहब को वहीं बैठे पाया। अंकल, मम्मी कह रही थी कि सैफ भाई की अम्मी शादी की डेट फिक्स करने आने वाली हैं। वो कब तक आएंगी? निशा की उनसे बहुत बेतकल्लुफी थी और वो थी भी बहुत बोल्ड, हर बात बिना झिझक पूछ लिया करती थी। उसे मालूम था कि आज फूफो इसीलिए आई थी, फिर भी उसने पूछा। परीशे के लबों पर मुस्कुराहट बिखर गई। बेटा, डेट तो तकरीबन फिक्स हो गई है, ईद नवंबर के पहले हफ्ते में आ रही है, तो हम ये सोच रहे थे कि ईद के तीसरे दिन मेहंदी रख लेंगे, वो खुश दिली से बता रहे थे। उसको अपनी गर्दन के गिर्द फंदा तंग होता महसूस हो रहा था। एकदम कमरे में घुटन इतनी बढ़ गई कि उसका सांस रुकने लगा। निशा, अचानक उसे कुछ याद आया, हसीब और उसके दोस्त हुंजा जा रहे हैं ना, तुमने आज कुछ बताया था? हाँ, वो राका पोशी बेस कैंप का ट्रैक कर रहे हैं। कौन कहाँ जा रहा है? उनकी सरगोशियाँ वो ठीक से सुन नहीं सके थे। पापा, वो निशा के एक कजन की अपनी टूर कंपनी है मरी में। निशा ने उनसे
नॉर्दर्न एरियाज के टूर्स का पता किया था। वो कह रहे थे कि जल्द ही उनका कोई टूर जाएगा नॉर्दर्न एरियाज, तो पापा मैं निशा के साथ चली जाऊं बस 3-4 दिन के लिए। मगर निदा तो हफ्ता भर के लिए मैं के तुम्हारी वजह से आई है। उसकी नन का कोई मसला था तो उसकी सास और शौहर चंद दिनों के लिए सियालकोट गए हैं। वो अगला पूरा हफ्ता इधर आ गई कि तुम्हारे साथ मिलकर शादी की शॉपिंग कर लेगी। वो सोच रही थी कि चंद दिनों तक किसी दूर दराज पुरफिजा मकाम पर चली जाएगी, मगर जैसे ही पापा ने निदा आपा की एक हफ्ते की छुट्टी का बताया, उसने पक्का इरादा कर लिया कि वो जल्द ही इस्लामाबाद से पूरे हफ्ते के लिए गायब हो जाएगी। वो किसी के साथ भी शॉपिंग कर सकती थी मगर निदा आपा के साथ नहीं। सफ़ा नंबर 23। पापा, निदा आपा की च्वाइस बहुत अच्छी है, वो खुद ही शॉपिंग कर लेंगी, मैं बस 5-6 रोज में वापस आ जाऊंगी, उसने बहुत मिन्नत और लजाजत से कहा। अच्छा, मगर किस जगह जाना चाहती हो तुम? वो नीम रजामंद थे। वो जवाबन कहना चाहती थी कि हुंजा, गिलगित, स्कर्दू, मगर उसे मालूम था कि इन इलाकों का नाम सुनकर पापा सख्ती से इनकार करेंगे। पिशावर, सवात, कालाम, इसी साइड पर जाएंगे। उसने सवात का जिक्र इसलिए किया कि वहाँ कोई 2,500 फुट बुलंद पहाड़ ना था, और ये सबसे बड़ी वजह थी कि पापा ने अगले ही लम्हे उसे इजाजत दे दी। उसने बेख्तियार एक चोर निगाह अपने बाएं कंधे पर डाली। सिर्फ इस कंधे की वजह से वो स्कर्दू साइड पर हिमालय और कराकरम के पहाड़ों पर नहीं जा सकती थी। जहांगीर साहब उठकर अंदर चले गए तो निशा तेजी से उनकी तरफ मुड़ी। मैंने कब पता किया था जवार भाई की टूर कंपनी से? नहीं किया तो आप कर लेना, उसने लापरवाही से शाने चुकाए। निदा आपा की माँ फैमिली आमद के बाइस चंद लम्हे पहले तक उसके सर में जो दर्द की टीसें उठ रही थी वो अब गायब हो चुकी थी। तुम इस्लामाबाद की किसी टूर कंपनी का नाम नहीं ले सकती थी? अब ख्वामखां झूठ को सच साबित करने मरी जाना पड़ेगा, और अगर तुम्हें इतना ही शौक हो रहा है सैर सपाटे का तो हसीब और उसके फ्रेंड्स के साथ राका पोशी चले जाते हैं, जिसकी इजाजत पापा मुझे कभी नहीं देंगे। और हसीब के दोस्त? उसकी निगाहों के सामने शाम वाला वो लड़का आ गया जिसने उसे देखकर बेख्तियार सीटी बजाई थी। उसने तनफुर से सर झटका। मैं हसीब के दोस्तों का सर फाड़ सकती हूँ, उनके साथ 4 दिन पैदल राका पोशी का ट्रैक नहीं कर सकती। उसको वो लड़का बहुत ही बुरा लगा था। निशा खामोश हो गई। निशा के जाने के बाद वो अपने कमरे में आ गई। उसके कमरे की तरतीब ऐसी थी कि दरवाजा खुलते ही सामने पलंग नजर आता था, जिसके सरहाने दीवार पर थॉमस ह्यूमर का बहुत बड़ा पोस्टर चस्पा था। कमरे की बाकी 3 दीवारों में से 2 पर मैसेज और चंद जापानी कोहपैमाओं के पोस्टर्स आवेजा थे। इन तस्वीरों को देखते ही एक मुस्कान ने उसके लबों का अहाता कर लिया। सफ़ा नंबर 24। परिशे जहांजीब, जिसके नाम का अगला हिस्सा शे हटाकर सब उसे परी कहा करते थे, बचपन से ही एक आइडियलिस्ट थी। वो उन लोगों में से थी जिसके लिए कुछ भी नामुमकिन नहीं होता, जिन्हें चैलेंजेस का सामना करने में मजा आता है। सैफ से मंगनी से पहले तक वो वाकई बहुत पुरजोश थी, मगर इन गुजरे 4 बरसों में बहुत कुछ बदला था। उसको बचपन से पहाड़ सर करने का बहुत शौक था। वो अपने पापा और मम्मा की इकलौती औलाद होने के बायस खासी लाडली थी। उनके लाड प्यार ने उसको बिगाड़ नहीं दिया, बल्कि उसे बहुत बहादुर, मजबूत और पुरैतमाद बना दिया था। उसको बचपन से पहाड़ सर करने का बहुत शौक था। वो अपने पापा और मम्मा की इकलौती औलाद होने के बायस खासी लाडली थी। उनके लाड प्यार ने उसको बिगाड़ा नहीं, बल्कि बहुत बहादुर, मजबूत और पुरैतमाद बना दिया था। उसकी मामा को उसका कोहे पैमाई का शौक बहुत अजीज था, और ये सबसे बड़ी वजह थी जिसके बायस मामा उसको 1995 में अपने साथ इंग्लैंड ले गई थी। पापा ने इसकी वजह से अपना बिजनेस भी उधर ही मुंतकिल कर दिया था, मगर वो लंदन में होते थे और मामा और परिशे लैक डिस्ट्रिक्ट में। वो 4 बरस लैक डिस्ट्रिक्ट में रही। वहाँ उसने बहुत कुछ सीखा। इस दौरान वो सिर्फ 2 दफा पाकिस्तान आई थी, वो भी सर्दियों की छुट्टियों में। सफ़ा नंबर 24। गर्मियों की छुट्टियाँ वो कहाँ गुजारती थी, ये इसका एक टीनेज सीक्रेट था, जिसकी भिनक अगर पापा को पड़ जाती तो वो बहुत खफा होते। अलबत्ता मामा वाकिफ थीं। दोनों बार उसे अपने से 8-9 साल बड़ा सैफुल मुल्क बहुत बुरा लगा था। वो इसके पापा से बहुत लाड उठवाता था और उसको बड़ी अजीब निगाहों से तकता था। उसे उसकी निगाहें अच्छी लगती थी ना बातें। उसने 2 दफा या 1 दफा परिशे से जब ये कहा, तुम बहुत खूबसूरत हो, तो उसने सैफ को बुरी तरह झड़प दिया। 6 साल पहले जिंदगी किसी हद तक बदल गई जब मामा की वफात हो गई और फूफो के बेहद इसरार पर पापा उसे इस्लामाबाद ले आए। तब पहली दफा उसे एहसास हुआ था कि माँ उसकी कैसी बड़ी और मजबूत ढाल थी, जिसके ना होने से पापा पर और लोगों ने कब्जा कर लिया था। वो बिजनेस पढ़ना चाहती थी, मगर फूफो ने पापा को मजबूर किया कि वो परिशे को डॉक्टर बनाए। यूं उसका 1 साल जाया हो गया, मगर वो मेडिकल में पहुंच ही गई। फिर 2001 के जुलाई में कुछ ऐसा हुआ कि उसका कोहे पैमाई का कैरियर खत्म हो गया। सपांतिक के नाकाबिले फरामोश हादसे के बाद पापा ने उसको कोहे पैमाई पर पाबंदी लगा दी, तो उसने खामोशी से उनका फैसला मान लिया। अगले साल पापा ने उसे बताया कि उन्होंने उसका रिश्ता सैफ से तय कर दिया है। उसे कोई एतराज तो नहीं, तब भी उसने खामोशी से सर झुका दिया। हाँ, तब उसने 1 दफा उसके मुतालिक जरूर सोचा था, जिसका उसे बरसों से इंतजार था। लैब डिस्ट्रिक्ट जाने से पहले वो एक ख्वाबों में रहने वाली कम उम्र लापरवासी लड़की थी, जिसके आइडियलिज्म ने उसे एक जिंदगी भर फांस की तरह चुभने वाला ख्वाब दिया था। इस अजनबी का ख्वाब जिसका इंतजार हर लड़की करती है। सफा नंबर 25। उसने बरसों पहले निशा को बताया था, तुम्हें याद है हम फैरी टेल्स में परिस्तान की एक परी का किस्सा पढ़ा करते थे, जिसको जालिम देव ने कैद कर रखा था और फिर उसकी रिहाई के लिए एक शहजादा आया था, सफेद घोड़े पर सवार, भूरे बालों और शहर रंग आंखों वाला घुड़सवार। वो देश देश की खाक छानता, परिस्तान की खूबसूरत वादियों के किस्से सुनकर उस तरफ आ निकला था। परी की कैद का सुना तो वो बहादुर शहजादा उसे जालिम देव की कैद से छुड़ाकर खूबसूरत वादियों, चश्मों और पहाड़ों में अपने हमरा ले गया और फिर दोनों हंसी खुशी रहने लगे। उसने एक गहरी सांस भरकर निशा को देखा था, काश मेरे लिए भी एक ऐसा ही शख्स आए, शहजादों की सी आन बान रखने वाला, बहादुर और मजबूत, जो जाहिरियत के पुजारियों जैसा ना हो। ये कोई कच्ची उम्र का सपना नहीं था, एक उम्मीद थी, एक वजदान था कि कोई है जिसे उसके लिए तख्लीक किया गया है, वही जो देश देश की खाक छानता किसी रोज उसके परिस्तान में आ निकलेगा, जिसको देखकर उसका दिल कहेगा कि हाँ, जालिम देव की कैद में मौजूद इस परी ने सदियों इसी का तो इंतजार किया था। हाँ, यही तो है जिससे उसने रूह से वजूद में आने से कबल इश्क किया था, जो इसकी जात का टूट कर बिखरने वाला एक गुमशुदा हिस्सा था। और हाँ, वो ये भी तो कहती थी कि अगर मैं परियों ही की तरह हसीन हूँ तो यूं ही किसी से शादी नहीं करूंगी, बल्कि वो जैसे परियां और शहजादियां शराइत रखा करती थी ना, 7 सवालों की शर्त, सामरी जादूगर के मनके की शर्त, वैसी ही शर्त रखूंगी। तो निशा ने बेहद तजस्सुस से पूछा था कि कैसी शर्त, तब वो खिलखिला कर बोली थी, मैं सिर्फ उसका हाथ थामूंगी जो मेरे लिए दुनिया का सबसे खूबसूरत पहाड़ राका पोशी सर करेगा। कितने ही बरस गुजरते गए, वो ख्वाबों का शहजादा ना आया, यहाँ तक कि वो तमाम ख्वाब परिशे को बचकाना और अहमकाना लगने लगे और वो अब निशा के साथ उन पर खूब हंसती थी। फिर सैफ से मंगनी के बाद उसने हंसना भी छोड़ दिया। आज इतने अरसे बाद निशा ने उसे वो बात याद दिला दी थी, वो अहमकाना और बचकाना बात। हाँ, वो बचकाना हुआ भी तो थे। अब परिशे जहांजेब की समझ में आ गया था कि वो कोई परी नहीं, वो खूबसूरत सही मगर एक आम सी लड़की है और आम सी लड़कियों के लिए शहजादे नहीं आया करते। सफा नंबर 26। दूसरी चोटी। सफा नंबर 27। हफ्ता 23 जुलाई 2005। 14,000 फी कस का पैकेज है, 8 दिन का टूर, तमाम इंतजामात कमेटी के जिम्मे। वाओ यार, जबरदस्त। जव्वार भाई के ऑफिस से निकलते हुए निशा बहुत खुश थी। लगता है बारिश होने वाली है। सड़क किनारे बहुत आहिस्ता चलते हुए परीशे ने सर उठाकर आसमान की तरफ देखा। वो दिन के 3 बजे का अमल था, मगर सियाह बादलों से ढके आसमान ने जुलाई की दोपहर को ठंडी शाम में तब्दील कर दिया था। वो वर्किंग डे था, शायद इसीलिए सड़क पर रश न होने के बराबर था, वरना मरी जैसे गुंजान आबाद इलाके में सड़क पर इधर उधर बस इक्का दुक्का लोगों का फिरना खासी गैर मामूली बात थी। परीशे और निशा बातें करते हुए आहिस्ता आहिस्ता बुलंद होती सड़क पर चल रही थी। वो जिस जगह पर थी वहाँ नशेब था। सड़क उनके सामने ऊपर बुलंद होती हुई इस हद तक चली जाती थी कि मुखालिफ सिम से आने वाली का पहले सर और आहिस्ता आहिस्ता धड़ नुमाया होता था। वो दरअसल किसी पहाड़ी की चोटी थी जिसको काट कर सड़क बना दी गई थी। सड़क के दाएं जानेब खाई थी जिसे बचने के लिए पत्थरों के छोटे छोटे ब्लॉक्स की एक बाढ़ सी बनी थी। वो दोनों इन सफेद ब्लॉक के साथ चल रही थी। सफा नंबर 28, थक गई हो? निशा ने उसे चूने से ढके पत्थर के उस सफेद ब्लॉक पर खाई की जानेब पुश्त करके बैठते देखा तो पूछ लिया, नहीं बस यूं ही। वो घुटनों पर कोहनियां टिकाए, थोड़ी के नीचे हथेली जमाए बुलंद होती हुई सड़क को गर्दन ऊंची करके बहुत उदासी से देखने लगी। बारिश से चंद लम्हे पहले का मौसम उसे हमेशा अफसुर्दा और बोझल कर दिया करता था। कहीं और बैठ जाओ परी, यहां से जरा पीछे हुई तो गिर पड़ोगी। निशा ने बहुत बेफिक्री से उसे यूं इतनी खतरनाक जगह पर बैठे देखकर कहा था। उसका हल्का गुलाबी और सफेद इम्तिजाज वाला लॉन का सूट सफेद पत्थर के ब्लॉक का हिस्सा लग रहा था। नहीं गिरती भाई, वो लापरवाही से गर्दन मोड़कर पीछे दिखाई देने वाली सरसब्ज पहाड़ियां देखने लगी। मार्गला की पहाड़ियों पर उस रोज बादल उतरे हुए थे, पानी से लदे भारी सुरमई बादल, और फिर यकायक उन्होंने अपना बोझ बारिश के कतरों की सूरत नीचे गिराना शुरू कर दिया। परीशे ने बेख्तियार अपनी दोनों बाहें सामने फैला दीं। बारिश के नन्हे नन्हे कतरे उसकी हथेलियां भिगोने लगे थे। सफा नंबर 28, उसी लम्हे उसकी समातों में किसी घोड़े के टांपों की आवाज गूंजी। उसने हथेलियां नीचे गिरा दी और किसी ख्वाब की सी कैफियत में सर उठाकर बुलंद होती सड़क को देखा। इस बुलंदी से पीछे का मंजर उसकी निगाहों से ओझल था। टापों की आवाज वहीं से आ रही थी। वो यकटक बुलंदी की जानिब जाती सड़क को देखी गई। पहाड़ी की दूसरी जानिब से कोई घोड़ा दौड़ाता हुआ उस तरफ आ रहा था। हर गुजरते लम्हे घोड़े के टापों की आवाज बुलंद होती जा रही थी। उसे लगा वो सड़क के बुलंद हिस्से से निगाहें हटा नहीं सकेगी। वक्त जैसे वहीं ठहर सा गया था। लम्हे थम गए थे, बारिश के कतरे फिजा में रुक गए थे, हर तरफ खामोशी थी। आने वाले का सर पहले नुमाया हुआ था। वो घोड़े की बाग थामे उसे बहुत महारत से सड़क पर दौड़ाता नशेब की सिमत आ रहा था। उसका घोड़ा सफेद था, चूने के पत्थर के ब्लॉक से भी ज्यादा सफेद और चमकदार। वो इसी तरफ आ रहा था। उसकी नजरें अपने घोड़े पर थीं। वो पलके झपकाए बगैर उसे देखे गई। सफा नंबर 29, इतनी दूर से भी वो देख सकती थी कि घुड़सवार की आंखों का रंग हल्का था, हल्का और बहुत चमकदार। उसकी रंगत सुनहरी माइल सुर्खो सफेद थी, नाक खड़ी और यूनानी तर्ज की थी, मगरूर बेहद मगरूर नाक। उसने आधी आस्तीनों वाली नीली शर्ट के ऊपर बगैर बाजुओं वाली सफेद लेदर जैकेट जिसकी बहुत सारी जेबें थी पहन रखी थी। गर्दन के गिर्द खूबसूरत सुर्ख रंग का मफलर बंधा था। जैकेट और मफलर हल्के मटेरियल के थे जिनका मकसद सर्दी से बचाव नहीं बल्कि यूं ही फैशन और स्टाइल था। बरसती बारिश में उसके भूरे बाल माथे पर चुपके हुए थे, मगर वो जैसे हर चीज से बेनियाज अपने सफेद घोड़े की जानिब मुतवज्जा था। उसने अपना घोड़ा इन दोनों के करीब सफेद ब्लॉक्स के साथ रोक दिया और गर्दन तिरछी करके अकब में मौजूद पहाड़ियों को देखने लगा। वो पीछे वाले मंजर से जैसे गैर मुतमईन सा था। उसे शायद घोड़ा खड़ा करने की कोई सही जगह नहीं मिल रही थी। बारिश रुक चुकी थी और ठंडी हवा फिर से चलने लगी थी। परी के गीले बाल उसके चेहरे को छू रहे थे, मगर वो तो इस शख्स से निगाहें हटा ही ना पा रही थी। वो अब एक जगह घोड़ा खड़ा करके मुतमईन सा हो गया था। तभी गर्दन में लटकते कवर से कैमरा बाहर निकाला और चेहरे का रुख उन दोनों की जानिब किया। बात सुनो, उसने परीशे को बरहरास मुखातिब किया था। उस पल जैसे कोई तिलसम सा टूटा, शहर ख्वाब ख्याल सब कुछ खत्म हो गया था। वो जैसे अब होश में आई और चौंक कर उठ खड़ी हुई। जी, उसने अपने अजली पूरे एतमाद अंदाज में संजीदगी से जवाब दिया। उसे खुद पर हैरत हुई थी कि वो इतनी बेखुद और मसरूर क्यों हो गई थी। घुड़सवार ने अपना कैमरा उसकी जानिब बढ़ाया। क्या तुम मेरी एक तस्वीर उतार सकती हो? वो शुस्ता अंग्रेजी में उससे मुखातिब था। उसका सर खुद ब खुद अस्पात में हिल गया। उसने कैमरा थाम लिया। सुनो, पिक्चर यूं खींचना कि ये घोड़ा और पीछे वाले पहाड़ अच्छी तरह आए। वो जो इतनी देर से गालिबन इस तस्वीर के लिए ही घोड़ा मुनासिब जगह पर खड़ा कर रहा था, अब बहुत मुहज्जब अंदाज में उसे हिदायत देते हुए बोला। सफा नंबर 30। उसने कैमरे को देखा, बिल्कुल वैसा ही ओलंपिस का डिजिटल कैमरा वो भी इस्तेमाल करती थी। उसने कैमरा चेहरे के सामने लाकर उसकी एलईडी स्क्रीन को देखा और फिर रेडी कहे बगैर तस्वीर खींच ली। तुम्हारा शुक्रिया, मगर क्या ये पहाड़ आए थे? बगैर रेडी कहे तस्वीर खींचने पर उसी अजनबी घुड़सवार को कदरे बेचैनी हुई थी। उसने एक नजर उसकी शहद रंग आंखों में देखा और फिर सर हिला दिया। हाँ, बहुत खूबसूरत तस्वीर आई है। निशा ने परीशे के हाथ में पकड़े कैमरे की स्क्रीन पर मौजूद तस्वीर को देखकर कहा, तो उसे ख्याल आया कि निशा भी वहाँ मौजूद थी। वैसे ये तुम्हारा घोड़ा है? निशा ने ही अगली बात की। नहीं, ये मैंने किराए पर एक आदमी से लिया है। उसूलन इसे घोड़े की बाग था में मेरे हमरा चलना चाहिए था, मगर मैं उसको भगा कर यहाँ ले आया। वो शक्ल से बहुत मगरूर लगता था, मगर उस वक्त बहुत बेतकल्लुफी के साथ अंग्रेजी में बात कर रहा था। अंग्रेजी? परी ने गौर से उसे देखा। वो अंग्रेजी क्यों बोल रहा था? उसे गौर से देखने पर एहसास हुआ कि घोड़े पर सवार वो भूरे बालों और गोरी रंगत वाला खूबसूरत मर्द पाकिस्तानी नहीं, कोई गैर मुल्की था। वो इसकी शनाख्त के मुतालिक सही अंदाजा नहीं कर सकी थी। तुम दोनों एक मिनट ठहरो, मैं इस आदमी को उसका घोड़ा वापस कराऊं। उसने फुर्ती और महारत से घोड़ा मोड़ा और उसे बुलंद होती सड़क की तरफ भगा कर ले गया। कितना गुड लुकिंग था यार, निशा उसके जाते ही बेहद सताइशी अंदाज में बोली। पता नहीं, वो सर झटक कर दाएं जानिब खड़े ऊंचे पहाड़ों को देखने लगी। बादल अब गायब हो रहे थे। ओ निशा, वो अपना कैमरा मुझे दे गया। एकदम उसे हाथ में पकड़े कैमरे का ख्याल आया। वो परेशान सी हो गई। वापस आए तो दे देना। हालांकि वो उसके वापस आने से पहले पहले निकलना चाहती थी, मगर हाथ में पकड़ा कैमरा उसे उसका इंतजार करने पर मजबूर कर रहा था। सफा नंबर 31। चंद मिनट बाद ही वो उन्हें बल खाती सड़क पर से नीचे उतरते हुए अपनी जानिब आता दिखाई दिया। घोड़े पर सवार होने की वजह से उसका कद काठ उन्हें ठीक से नजर नहीं आया था, मगर जैसे ही वो उनके करीब आया उसे एहसास हुआ कि वो उससे खासा लंबा था। वो समझ रहा था मैं उसका घोड़ा लेकर भाग गया हूँ। उनके करीब आकर वो हंसते हुए बता रहा था। हंसते हुए उसकी शहद रंग आंखें छोटी हो जाती थी। वो अंदाजा ना कर सकी कि वो हंसते हुए ज्यादा पुरकशिश लगता है कि लब भींचे। तुम इतने खतरनाक तरीके से राइडिंग क्यों कर रहे थे? निशा को बुजुर्गी झाड़ने का शौक था, सो उस लापरवाही पर उसको डांटना उसने अपना फर्ज समझा। मैडम, मैं 5 साल की उम्र से राइडिंग कर रहा हूँ और घोड़ों को बहुत अच्छी तरह जानता हूँ। उसने मुस्कुराते हुए सर झटका। वो और निशा सड़क के किनारे आहिस्ता आहिस्ता चहलकदमी करने लगे। परीशे वहाँ खड़ी रही। दफातन उसे कैमरे का ख्याल आया। सुनो, उन दोनों ने मुड़कर पीछे देखा। तुम्हारा कैमरा, उसने कदरे जोर से कैमरा उसके हाथ में थमाया। वो मुस्कुरा कर रह गया। शुक्रिया। सुनो, तुम्हें यूं अपना इतना कीमती कैमरा देकर नहीं जाना चाहिए था। मैं अगर लेकर भाग जाती तो? वो फिर मुस्कुराया। मुझे पता था तुम ऐसा ना करती। सीने पर हाथ बांधे वो उसके ऐन सामने आकर खड़ा हुआ। अगर मेरी जगह कोई और होता तो तुम्हारा कैमरा लेकर भाग चुका होता। तुम्हारी जगह कोई और होता तो मैं कैमरा हरगिज ना देता। वो मुस्कुराहट दबाए बहुत संजीदगी से बोला। वो उसके इस अंदाज पर सर झटक कर सड़क के दूसरी जानिब फैली दुकानों की कतार को देखने लगी। वहां रश बढ़ता जा रहा था। निशा ने इस बदतमीजी पर उसे घूरा भी, मगर वो उसे देख भी नहीं रही थी। घुड़सवार ने गर्दन झुकाकर कैमरे की स्क्रीन पर निगाह डाली और जेरे लब मुस्कुराया। अच्छी तस्वीर खींचने का शुक्रिया। तस्वीर देखकर उसने सर उठाते हुए कहा और कैमरा कवर में डाल दिया। वो फिर मगरूर नजर आने की अदाकारी करती हुई जवाब दिए बिना दुकानों को देखती रही। तुम इस तस्वीर का क्या करोगे? उसकी बेरुखी के असर को कम करने के लिए निशा ने बहुत दोस्ताना अंदाज में उसे मुखातिब किया। सफा नंबर 32। मैं 20 बरस बाद एक सफरनामा लिखूंगा, उसके फ्रंट पर ये तस्वीर लगाऊंगा। और इस तस्वीर का कैप्शन क्या होगा? निशा ने दिलचस्पी से पूछा। मैं इसके नीचे लिखूंगा उस कोहे पैमा की तस्वीर जो राका पोशी सर करने जा रहा था, वो फखर से बता रहा था। परीशे ने तेजी से गर्दन घुमाकर उसे देखा। उसे झटका सा लगा था। तुम राका पोशी सर करने जा रहे हो? बेख्तियार पूछ लेने के बाद उसे याद आया कि उसको तो खुद को लातालुक जाहिर करना था। उसे पछतावा सा हुआ। हाँ, परीशे की बेसाख्तगी पर उसने बड़ी मुश्किल से अपनी मुस्कुराहट छुपाई थी। खैर, राका पोशी सर करना कोई इतनी बड़ी बात नहीं है, एवरेस्ट या केटू सर करना असल कामयाबी है, कहकर वो फिर से दुकानों को देखने लगी। वैसे कल हम लोग एक टूर कंपनी के साथ कालाम जा रहे हैं। निशा के बताने पर घुड़सवार ने आंखें सुकोड़ कर माल रोड की तरफ देखा। सनशाइन ट्रेवल्स का दफ्तर सामने ही था। उसने जैसे एक लम्हे को सोचा, फिर बोला, मैं भी कल कालाम जा रहा हूँ सनशाइन ट्रेवल्स के साथ। तुम किसके साथ जा रही हो? वाकई तुम तो हमारे साथ जा रहे हो। निशा को इस इत्तेफाक से असहज खुशी हुई थी। परीशे को कुछ शक सा हुआ था। ये तो बहुत अच्छी बात है। वैसे तुम्हारी दोस्त भी जा रही है क्या? मुस्कुराहट लबों तले दबाए उसने बहुत मासूमियत से पूछा। परीशे ने रुख कदरे मजीद मोड़ लिया। हाँ, मगर तुम्हें कैसे पता ये मेरी दोस्त है? बहुत आसान, वो खूबसूरत है। उसके संजीदा अंदाज पर निशा हंस पड़ी, जबकि परीशे के माथे पर नागवारी की शिकन उभरी थी। मैं निशा हूँ, निशा सईद, और ये मेरी कजन कम दोस्त है, डॉक्टर परीशे जहांजीर। परीशे? उसने अपने यूरोपी लबो लहजे में उसका नाम दोहराया। परीशे नहीं, परीशे। मेरे नाम के पीछे क्यों पड़ गई हो निशा? खुद को यूं मौजूए गुफ्तगु बनते देखकर वो तिनक कर उर्दू में बोली। ये मैनर्स के खिलाफ है। तुम दोनों को मेरी मौजूदगी में अपनी जबान में बात नहीं करनी चाहिए। वो मुसलसल परीशे को देख रहा था। एक तो कमबख्त बला का हैंडसम था, ऊपर से इतने खूबसूरत अंदाज में आंखें सुकेड़ कर देखता था। वो ख्वामख्वा कंफ्यूज होने लगी। सफा नंबर 33। मतलब क्या हुआ तुम्हारी कजन के नाम का? परी चेहरा लड़की, ये ईरान की एक शहजादी का नाम था, इसीलिए तो मैं इसको परी कहती हूँ। तुम्हारी कजन पर सूट भी करता है। परी मतलब फैरी। हमारी जबान में भी फैरी को परी कहा जाता है। तुमने अपना तारुफ नहीं कराया। ओह सॉरी, मैं उफक अरसलान हूँ, तुर्की से आया हूँ। वैसे पेशे के लिहाज से इंजीनियर हूँ, मगर साथ साथ एक तजर्बाकार क्लाइंबर भी हूँ। तुम्हारे पाकिस्तान में दुनिया के सबसे खूबसूरत पहाड़ राका पोशी के लिए आया हूँ, उसने झुककर अपना तारुफ करवाया। और तुम लोग क्या करती हो? निशा, हमें देर हो रही है, मैं गाड़ी की तरफ जा रही हूँ, तुमने चलना है तो चलो, कदरे गुस्से से कहकर वो खटखट करती गाड़ी की तरफ आ गई। उजरत में उफा कर सलाम को खुदा हाफिज कहकर निशा दौड़ते कदमों के साथ उस तक पहुँची थी। तुम्हारा मसला क्या है निशी? ना जान ना पहचान, ख्वामखा किसी अजनबी, वो भी गोरे के साथ यूं सरेरा गप्पे लगाने का मकसद? ड्राइविंग सीट का दरवाजा खोलते हुए वो निशा पर बरस पड़ी थी। چند گز کے فاصلے پر وہ ترک سیاح ان سفید چوکور بلاکس کے ساتھ ابھی تک کھڑا تھا۔ دفتن اس نے پری کو دیکھ کر ہاتھ ہلایا، جسے اس نے نظر انداز کر دیا۔ صفحہ نمبر 34۔ بھائی، میرا مسلمان بھائی ہے، ایک برادر اسلامی ملک سے آیا ہے، ہمارا مہمان ہے۔ میرا اسلامی فریضہ ہے کہ میں میزبانی نبھاؤں۔ اچھی طرح جانتی ہوں میں تمہیں۔ مسلمان لڑکی گاڑی واپس اسلام آباد کے رستے پر ڈالتے ہوئے اس نے دانت پیسے تھے۔ کیا ہم اب کسی اور ٹور کمپنی کے ساتھ نہ چلے جائیں؟ اس بات کا تو ذکر ہی مت کرنا۔ اگر ہم اس ٹور کمپنی کے ساتھ نہیں جائیں گے تو پھر بالکل نہیں جائیں گے۔ نشا نے بڑے اطمینان سے فیصلہ سنا دیا۔ وہ خاموشی سے ڈرائیونگ کرتی رہی۔ 8 دن ندا آپا کے ساتھ یا 8 دن اس ترک سیاح کے ساتھ، اس کے پاس صرف ایک ہی راستہ بچا تھا، کیونکہ ندا آپا کے 7-8 دن گزارنے کا تو وہ سوچ بھی نہیں سکتی تھی۔ صفحہ نمبر 34۔ وہ نشا کو ڈراپ کر کے گھر آئی تو فون بج رہا تھا۔ اس نے کریڈل پر دھرا ریسیور اٹھایا۔ ہیلو، تم اپنے کزن کے ساتھ کہاں جا رہی ہو؟ ناگوار سا باس پرس کرنے والا لہجہ تھا سیف کا۔ کالام، اور بھی لوگ جا رہے ہیں۔ ماموں نے مجھ سے پوچھے بغیر تمہیں کیسے اکیلے جانے کی اجازت دی تھی؟ کیا اب ہمارے خاندان کی لڑکیاں دور افتادہ علاقوں میں باپ بھائی کے بغیر سڑکیں ٹاپتی پھریں گی؟ وہ اس سے واضح طور پر ناراض تھا۔ پاپا نے مجھے اجازت دے دی ہے سیف، کہیں ایک نیا مسئلہ نہ کھڑا ہو جائے، اس خیال سے اسے تھکا دیا تھا۔ مگر میں کہہ رہا ہوں کہ تم یوں نہیں جاؤ گی، تم اپنی کزن کو منع کر دو۔ تحکم بھرا انداز۔ وہ بے بسی سے لب کاٹ کر رہ گئی۔ ہم اسکول میں بھی تو ٹورس کے ساتھ چلے جاتے تھے، ایک قابل اعتماد ٹریول ایجنسی کے ساتھ۔ یہ یو کے نہیں ہے پریشے، اس کا انداز دو ٹوک تھا۔ بس تم اپنی کزن کو منع کر دو۔ اچھا، پریشے نے فون رکھ دیا۔ چند لمحے آزدرگی سے فون کو دیکھتی رہی، پھر نیشا کا نمبر ملایا۔ میری آواز سنے بغیر چین نہیں آ رہا، جو گھر پہنچتے ہی فون کھڑکا رہی ہو۔ نیشا، میں کالام نہ جاؤں تو؟ نیشا ایک لمحے کو چپ سی ہو گئی۔ پری، وہ کچھ دیر بعد بولی، وہ ایک اچھا انسان ہے، تم اس کے ساتھ انکمفرٹیبل فیل نہیں کرو گی، بلیو می پری۔ نہیں نیشا، سیف نے منع کیا ہے۔ واٹ دی ہیل، اس کا پارا ہائی ہو گیا تھا۔ وہ ہوتا کون ہے تمہیں منع کرنے والا؟ میں تو ابھی تک تمہاری منگنی کو ہی قبول نہیں کر سکی، تم دونوں ایک دوسرے کے لیے ہو ہی نہیں۔ صفحہ نمبر 35۔ لیکن تم نے شاید شادی سے پہلے ہی اس کی غلامی قبول کر لی ہے۔ ٹھیک ہے، فائن، میں یوں ہی تمہارے لیے ہلکان ہوتی ہوں۔ جہنم میں جاؤ تم، جہنم میں جائے سیف، اور جہنم میں جائے افق ارسلان۔ ایک پز مردہ مسکراہٹ پریشے کے لبوں پر بکھر گئی۔ میں نے اس کی غلامی قبول نہیں کی، اور سنو، میں نے پروگرام بھی کینسل نہیں کیا، لیکن اگر تم نے میرے نام کے ساتھ افق کا نام پھر لیا تو میں پروگرام کینسل کر ہی دوں گی۔ مزید کچھ کہے بغیر اس نے فون رکھ دیا۔ اسے سیف کے غصے کی پرواہ نہ تھی، کالام سے واپسی کے بعد اس سے شادی ہو ہی جانی تھی، دل نے تب مر ہی جانا تھا، اور شاید سیف جیسے انسان کے ساتھ زندگی کی شروعات کرنے کے بعد اسے کسی کی بھی پرواہ نہ رہے، نہ دکھ کی نہ خوشی کی، شاید تب وہ بے حس ہو جائے۔ مگر اس بے حسی کے دور کے آغاز سے قبل صرف 8 دن وہ زندگی کے ساتھ گزارنا چاہتی تھی۔ تیسری چوٹی۔ صفحہ نمبر 36۔ اتوار، 24 جولائی 2005۔ پاپا کی ڈھیر ساری دعائیں لے کر وہ گھر کے گیٹ سے باہر کھڑی ٹور کمپنی کی بس میں چڑھ گئی۔ ان کا گائیڈ کم ڈرائیور ظفر اس کا سامان لوڈ کر کے ڈرائیونگ سیٹ پر آ گیا۔ پارٹ 1 یہاں پر اختتام پذیر ہوتا ہے۔ کتاب فرح کرم کا تاج محل کا بقیہ حصہ پارٹ 2 پر سماعت فرمائیے۔ شکریہ۔